أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحج أشهر معلومات، فمن فرض فيهن الحج فلا رفث ولا فسوق ولا جدال في الحج، وما تفعلوا من خير يعلمه الله، وتزودوا فإن خير الزاد التقوى، واتقون يا أولي الألباب. ليس عليكم جناح أن تبتغوا فضلا من ربكم، فإذا أفضتم من عرفات فاذكروا الله عند المشعر الحرام، واذكروه كما هداكم وإن كنتم من قبله لمن الضالين. حدث متعلق مسائل چل رہے تھے. اللہ تبارک و تعالی نے اس آیت میں حدث متعلق چند باتیں ارشاد فرمائیں. پہلی بات یہ ہے کہ حج کے چند متعین مہینے ہیں. الحج اشہر معلومات، حج جو ہے اس کے چند متعین مقررہ مہینے ہیں. فمن فرض فیہن الحج، جو شخص ان میں حج کو فرض کر لے، فلا رفث، تو کوئی بے حیائی نہ کرے، ولا فسوق، اور کوئی حد سے تجاوز نہ کرے، ولا جدال فی الحج، اور حج میں جھگڑا نہ کرے. وما تفعلوا من خیر یعلمہ اللہ، جو کچھ بھی تم نیکی کرو گے اللہ تبارک و تعالی اس کو جانتے ہیں. وتزودوا، اور تم راستے کا توشہ لے لیا کرو. فإن خیر الزاد التقوی، بے شک بہترین راستے کا جو توشہ ہوتا ہے وہ تقوی ہے. واتقون یا اولی الالباب، اور تم ڈرو مجھ سے اے عقل مندوں. اس آیت میں اللہ تبارک و تعالی نے سب سے پہلی بات جو ارشاد فرمائی وہ یہ ہے کہ حج متعینہ مہینوں میں کرنے کی ایک عبادت ہے. اور علماء نے لکھا ہے کہ وہ جو مہینے شوال، ذیقعدہ، ذیلحج ہے. اگر کوئی حج کا احرام باندھنا چاہے تو شوال کے مہینے سے حج کا احرام باندھ سکتا ہے. پہلے زمانے میں اسفار لمبے ہوا کرتے تھے، کافی طویل ہوتے تھے، مہینے دو مہینے کے ہوا کرتے تھے، پیدل سواریاں ہوتی تھیں، تو اس لیے لوگ سفر بھی دور دراز سے کر کے آتے تھے، تو عین وقت پر احرام باندھنا بڑا مشکل ہوتا تھا. تو فرمایا کہ اگر کسی کو حج کا احرام باندھنا ہے تو شوال کے مہینے سے باندھ سکتا ہے حج کا احرام. اگر کوئی شوال کے مہینے سے پہلے حج کا احرام باندھ لے، مثلا رمضان میں ہی حج کا احرام باندھ کر نکل جائے، تو اس احرام سے حج کرنا صحیح ہے یا نہیں ہے؟ تو بعض علماء کہتے ہیں کہ صحیح نہیں ہے، اور بعض ائمہ یہ فرماتے ہیں کہ حج ادا ہو جائے گا لیکن کراہت ہے اس کے اندر. پہلی بات اللہ تبارک و تعالی نے یہ ارشاد فرمائی. اس کے بعد حج سے متعلق جو دوسرا حکم فرمایا، بیان فرمایا، وہ یہ ہے فمن فرض فیہن الحج فلا رفث ولا فسوق ولا جدال فی الحج، جو کوئی ان مہینوں کے اندر حج کو فرض کر لے تو اب کوئی بے حیائی کی بات بھی نہ کرے، حج سے تجاوز بھی نہ کرے، اور جھگڑا لڑائی کرنے سے بھی احتراز کرے. تین کام ہیں جن کا اللہ تبارک و تعالیٰ نے یہاں پر ذکر فرمایا کہ جو احرام کی حالت میں آدمی کے لیے منع ہے. پہلا ہے رفث. رفث اصل میں کہتے ہیں کہ بے حیائی کی بات کرنا، یعنی اس بات کرنا کہ جو بیوی سے قربت والی ہو، ہم بستری والی ہو. ایک تو یہ ہے کہ قربت بیوی سے احرام کی حالت میں کرنا جائز نہیں ہے. دوسرا جو شریعت کا حکم ہے جو یہاں پر اللہ تبارک و تعالیٰ ذکر فرما رہے ہیں وہ یہ ہے کہ اس طرح کی باتیں بھی آپس میں کرنا کھلی طور پر یہ بھی صحیح نہیں ہے، اس سے بھی پرہیز کرے آدمی. اللہ کی بارگاہ میں آیا ہے تو مکمل توجہ اور یکسوئی کے ساتھ اس کے دربار میں حاضر ہو، اپنے نفسانی اور شہوانی خواہشات کو جو ہے نا وہ نہ ابھارے، اس کو جگہ نہ دے، تو اس سے بھی بچنا ہے حج میں خاص طور پر. دوسرا حکم یہ ارشاد فرمایا کہ ولا فسوقا، کسی بھی کام میں حج سے تجاوز نہ کرے جو احرام کی حالت میں منع ہے. احرام کی حالت میں جو ممنوعات ہیں، ویسے تو سارے گناہ وہ تو حرام ہی ہیں، چاہے آپ حالت حج میں ہوں، حالت حج کے علاوہ میں ہوں، لیکن احرام کی حالت میں چند خاص احکام ہیں جو پہلے حلال ہوتے ہیں، اللہ تبارک و تعالی احرام کی حالت میں اس کو منع فرما دیتے ہیں. علماء نے لکھا ہے کہ وہ آٹھ قسم کے ہیں. جیسے مثال کے طور پر حج کی حالت میں، یعنی احرام اگر کوئی حج کا بھی باندھ لے یا عمرے کا بھی باندھ لے تو اس کے لیے ناخن کاٹنا جائز نہیں، ناخن نہیں کاٹ سکتا وہ، اس کے لیے بال کاٹنا جائز نہیں، اس کے لیے خوشبو لگانا جائز نہیں ہے، اس کے لیے چہرے کا ڈھانکنا مرد اگر ہے تو اس کے لیے جائز نہیں ہے، سلے ہوئے کپڑے پہننا جائز نہیں ہے، سر ڈھانکنا یہ مردوں کے لیے جائز نہیں، عورتوں کے لیے جائز ہے. اسی طریقے پر سر کا چہرے کا ڈھانکنا یہ بھی عورتوں کے لیے صحیح نہیں ہے، اسی لیے ان کے لیے کیا پہننے کا حکم ہے کہ چہرے کو کپڑا نہ لگے وغیرہ وغیرہ. تو یہ کام تو وہ ہیں جو حالت احرام میں یعنی عام حالات میں آدمی کے لیے جائز ہوتے ہیں، لیکن حج کی حالت میں احرام کی حالت میں اللہ تبارک و تعالیٰ نے منع فرما دیا کہ ان سے مکمل پرہیز کرنا ہے. اور یہاں فسوق سے مراد وہی ہے کہ ان چیزوں میں حد سے تجاوز نہ کرے جو اللہ تبارک و تعالیٰ نے بیان فرما دیا ہے، ان کی اتباع کرنا ضروری ہے تمہارے لیے. اس کے بعد فرمایا ولا جدال فی الحج، اور کوئی جھگڑے وغیرہ کا کام بھی نہ کرے حج میں، کسی سے جھگڑا نہ کرے. سوال یہ ہے کہ بھئی یہ چیزیں ہیں، خاص طور پر ان کی ممانعت کا حکم کیوں ہے عمرے کی حالت میں، احرام کی حالت میں؟ فسق کے اندر تو جھگڑا بھی آ گیا، فسق کے اندر تو رفست بھی آ گیا، بے حیائی کی باتیں بھی آ گئی سب، لیکن اللہ تبارک و تعالیٰ نے جھگڑے کا علیحدہ ذکر فرمایا، بے حیائی کا علیحدہ تذکرہ فرمایا، کیوں؟ اس کی وجہ اصل میں یہ ہے کہ آدمی احرام کی حالت میں ایک تو گھر والوں سے کافی دن تک دور رہتا ہے، لمبا چوڑا سفر کر کے آتا ہے، اور پھر جو ہے دوری کا حکم ہے تو کئی دن تک اس کو دوری رکھنا ہوتا ہے، اور ایک تو یہ ہے. دوسرا یہ ہے کہ جہاں شریعت کی طرف سے ممانعت ہوتی ہے کسی بھی کام کو کرنے کی، تو وہاں پر نفس اور شیطان انسان کے بہت زیادہ پیچھے پڑ جاتے ہیں بہکانے کے لیے، اور انسان کے خواہش اور جذبات ان دنوں میں بہت زیادہ بھڑکتے ہیں پھر. اور تیسرا یہ ہے کہ حج کا جو موقع ہوتا ہے اس موقع میں پوری دنیا کے لوگ، یا عمرے کا جو موقع ہوتا ہے اس میں پوری دنیا کے لوگ آتے ہیں، اور مردوں اور عورتوں کا اختلاط ہوتا ہے. ایسے موقع پر آدمی کے دل میں جو ہے نا فتنے کا پایا جانا، خواہشات کا ابھرنا، یہ ایک لازمی چیز ہے. تو اس لیے اللہ تبارک و تعالیٰ نے خاص طور پر یہاں پر رفث کا ذکر فرمایا کہ بے حیائی کی بات اور بے حیائی کا کام کچھ کرنے کی گنجائش نہیں ہے تمہارے لیے. اس لیے بدنگاہی سے بچنا چاہیے. عمرے کی حالت میں بہت سے لوگ ہیں وہاں پر بھی بچتے نہیں ہیں، آنکھوں دیکھا مشاہدہ میں آپ کے سامنے ذکر کر رہا ہوں، بدنگاہی بھی ہوتی ہے اور برے کام بھی ہوتے ہیں. موقع کی تلاش چاہیے گنہگاروں کے لیے، نہ حج دیکھتے ہیں، نہ بیت اللہ دیکھتے ہیں، نہ اللہ کا گھر دیکھتے ہیں، نہ عمرہ دیکھتے ہیں، نہ اس کا پاس و لحاظ ہوتا ہے. تو اللہ تبارک و تعالیٰ نے ایک جو ممانعت فرما دی وہ یہی ہے کہ بے حیائی کا کام وہاں پر نہیں کرنا ہے تمہارے لیے، ہر اعتبار سے اپنے آپ کو بچا کر رکھنا ہے. اور دوسرا فرمایا کہ بھائی یہ جو ممنوعات ہیں احرام کی حالت میں جن سے بچنے کا حکم ہے، وہ جان لینا چاہیے حاجیوں کو یا عمرہ کرنے والوں کو، جان لیں اور اس پر عمل کریں، پھر پہلے سے معلوم کر لیں. علماء نے فسق کا ایک مطلب یہاں پر یہ بھی ذکر کیا ہے کہ دوسرے گناہ بھی اس میں شامل ہیں. حج کی حالت میں خاص طور پر گناہوں سے بچنے کا حکم اس لیے دیا گیا کہ وہ بیت اللہ انتہائی معظم اور مکرم جگہ ہے، وہاں پر ایک نیکی 1 لاکھ نیکیوں کے برابر ہے، اس کا ثواب بہت زیادہ ہے. تو اسی جگہ اگر کوئی گناہ کرتا ہے تو گناہ کا وبال بھی زیادہ ہوتا ہے. تو اس لیے اللہ تبارک و تعالیٰ نے خاص طور پر گناہ سے بچنے کا حکم دیا کہ جیسے نیکی کا ثواب زیادہ ملتا ہے تو گناہوں کا وبال بھی تمہارے نام عمل میں جو ہے نا وہ زیادہ پڑ جائے گا، تو اس لیے بالخصوص اس سے بچو. اور تیسرا جھگڑے سے بچنے کا حکم دیا. جھگڑے سے بچنے کا بھی اس لیے حکم دیا گیا خاص طور پر کہ بھائی وہاں قدم قدم پر یہ موقع آتا رہتا ہے آدمی کو. ایک تو احرام کی پابندی میں ہوتا ہے، اس کے لیے خوشبو لگانا جائز نہیں ہے، کپڑے بھی ایک مخصوص قسم کے اس کو پہننے ہوتے ہیں، عام طور پر پہننے کا عادی ہی نہیں ہوتا ہے وہ. پھر اس کے بعد ہر ایک آدمی کے اوپر بوجھ اور ایک ٹینشن سوار ہوتا ہے. پھر وہاں سہولتیں آدمی کو میسر ہوں نہیں آنے جانے کی، بھائی حج میں حج کرنا ہے، عمرہ کرنا ہے، طواف کرنا ہے، سعی کرنا ہے، پھر اس کے بعد وہاں سے مینا جانا ہے، مزدلفہ جانا ہے، جمرات کی رمی کرنا ہے، اور پیدل جانا ہے، یہ سب گرمی ہے، دھوپ ہے، سردی ہے، ایسے موقع پر آدمی کی طبیعت انتہائی جو ہے نا وہ چڑچڑی ہو جاتی ہے، اور بات بات پر آدمی کو ناراضگی ہونے کا خدشہ اور امکان زیادہ ہے، اور اگر کوئی بات چھوٹی سی پیش آ جائے تو جھگڑے کا امکان زیادہ ہے، اور ہوتا بھی ہے اس طریقے پر. حاجیوں کے لیے جو ہوتے ہیں، جو انتظامات کرنے والے ٹریولس والے ہوتے ہیں، بڑے مسائل ان کے ساتھ چل رہے ہوتے ہیں، کھانے کھانا دیر سے آ گیا تو مسائل شروع ہو گئے، سواریوں کا نظم نہیں ہو گیا تو مسائل شروع ہو گئے، رہائش کا مسئلہ ہو گیا تو مسائل شروع ہو گئے. تو اللہ تبارک، اور ہم دیکھتے ہیں یہ جو حج کے لیے جائیں گے، اب تو خیر الحمدللہ آہستہ آہستہ انتظامات میں جو ہے نا کافی استحکام پیدا ہو رہا ہے، عمدہ سے عمدہ اور آسان سے آسان انتظامات کی کوششیں کر رہے ہیں، کامیابی بھی ہو رہی ہے. لیکن ایک زمانے تک بہت زیادہ تکلیفیں ہوتی تھی حاجیوں کو اور عمرہ کرنے والوں کو، کھانے کے مسائل، رہائش کے مسائل، رہنے کے مسائل، سونے کے مسائل، سواریوں کے مسائل، پیدل چلنا پڑتا ہے، مطاف کے اگر ساتھ چکر کر لیں گے آپ تھک جائیں گے اگر پہلے سے کسی کو ایکسرسائز کی اگر عادت نہیں ہوگی. جمرات میں اور صفا اور مروہ کی سعی جو ہوتی ہے وہ بھی کافی بڑی ہوتی ہے، اس میں بھی آدمی کو تھکن ہو جاتی ہے، بار بار عمرہ کرنا آسان نہیں ہوتا. بہرحال اس لیے اللہ تبارک و تعالیٰ نے ولا رضال فی الحج فرمایا کہ یہاں پر جھگڑے سے بھی بالخصوص بچو، کیونکہ اس کا امکان زیادہ ہوتا ہے، آدمی کی حالت ایسی ہوتی ہے اور صورتحال ایسی بنی ہوئی ہوتی ہے. اس کا فرمایا کہ وما تفعلوا من خیر یعلمه اللہ، یاد رکھو کہ جو بھی نیکی کا کام تم کرو گے اللہ تبارک و تعالیٰ نے جو احکام بیان فرمایا ان پر عمل کرو گے، اللہ اس کو جانتے ہیں. اس کے بعد ایک حکم یہ ذکر فرمایا وتزودوا فإن خیر الزاد التقوی، حج میں نکلنے سے پہلے रास्ते का तोशा ले लिया करो। अरब में कुछ लोग वो थे कि जो सिर्फ अल्लाह की, यानी खाने का उनके पास कुछ नज़म नहीं होता था, आने जाने का खर्च नहीं होता था, वहां पर जाने का, रहने के और खाने का खर्च नहीं होता था, अल्लाह की ज़ात पर भरोसा करके निकल जाया करते थे। क्योंकि खिलाने, अल्लाह बुला रहा है तो खिलाएंगे भी वही, अल्लाह बुला रहा है तो रखेंगे भी वही। अल्लाह तबारक व तआला ने आयत नाजिल फरमाई कि ऐसा नहीं है, तज़व्वदू, कि तोशा ले लिया करो, और तोशा लेने के बाद जो है अल्लाह तबारक व तआला की ज़ात पर भरोसा करो। फिर तवक्कुल इसका नाम है कि आदमी असबाब को इख्तियार करे, और असबाब को इख्तियार करने के बाद नतीजे को अल्लाह के हवाले कर दे। असबाब को छोड़कर अल्लाह की ज़ात पर भरोसा करना ये तवक्कुल नहीं है। एक सहाबी आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आए, ऊँट था उनके पास, और खिदमत में आए, ऊँट को खुला छोड़ दिया। आप मफहूम हदीस पाक का ये है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जिक्र फरमाया कि भाई उसको बांधो। कहने लगे रसूल अल्लाह की ज़ात पर भरोसा करूँ? तो हुजूर ने फरमाया कि पहले बांधो फिर भरोसा करो, खुला छोड़कर भरोसा करना ये तवक्कुल नहीं है। असबाब के दर्जे में इंसान जिस चीज़ का मुकल्लफ है, इंसान को जो करने का हुक्म दिया गया है, पहले उसको करे, उसके बाद नतीजे को अल्लाह के हवाले कर दे। तो यहाँ पर भी अल्लाह तबारक व ताला फरमाते हैं कि रास्ते का जो तोशा है वो ले लिया करो। ये नहीं कि भाई अल्लाह पाक नज़म करेंगे इसलिए निकल गए। अब होगा है कि भरोसा करके निकल जाएंगे, लेकिन वहाँ पर जाकर दूसरों पर आदमी पड़ जाता है, फिर मांगने का जो है ना सिलसिला शुरू हो जाएगा। फिर वहाँ जाएंगे तो लोगों से, किसी से कर्ज़ पूछेंगे, ज़रूरत मजबूरी मजबूरी अगर ज़्यादा हो गई तो मांगने के लिए बैठ जाएंगे दरवाजे के पास। और हाथ, जाहिर सी बात है कि मांगना ये शरीयत में पसंदीदा थोड़ा ही है। इबादत के लिए गए हैं और आप, और आपके खुद जान के लाले पड़ गए, खाने के लाले पड़ गए, पानी पीने के लाले पड़ गए, रहने के लाले पड़ गए, और आप जो है दूसरों के ऊपर बोझ बन रहे हैं। तो फरमाया कि जाने से पहले इस चीज़ का नज़म कर लिया करो, वतज़व्वदू फ़इन्न ख़ैरा ज़ादि तक़्वा, और बेहतरीन तोशा ले लिया करो, और बेहतरीन तोशा जो है ना वो तकवा है, यानी बचना है। और यहाँ बचने से मुराद है बैतुल्ला जाकर सवाल करने से बचो लोगों से, वहाँ मांगने से बचो लोगों से। इल्ला है कि अगर कोई आदमी वाकईतन मजबूर हो गया, चोरी हो गई, कोई ऐसी कोई सूरत हाल पेश आ गई, तो वो अलग मसला है। मजबूरी में मारना अलग मसला है, अल्लाह की ज़ात पर भरोसा करके छोड़ देना और वहाँ जाके मांगना वो अलग मसला है। अल्लाह तबारक व ताला ने उससे बचने का हुक्म दिया। बाज़ उलमा ने यह फरमाया है कि भाई ये तकवा यहाँ पर इसका इसका एक राय तो यही है मुफस्सिरीन की। दूसरी ये है कि सियाक में अल्लाह तबारक व ताला ने पहले हज के बारे में तीन बातें इरशाद फरमाई कि बेहयाई के काम भी नहीं करना है, लड़ाई झगड़ा भी नहीं करना है, फिस्क भी नहीं करना है। ऐसे मौके पर अल्लाह तबारक व ताला आगे तकवे का हुक्म दे रहे हैं। तो तकवे का हुक्म इसीलिए दे रहे हैं कि भाई ये चीज़ें उसी वक्त आदमी को हासिल हो सकती हैं जब आदमी तकवा अपने अंदर पैदा करेगा, जब आदमी अल्लाह तबारक व ताला से डरेगा। तो ये तकवा जो है ना सवाल से मुतालिक नहीं है, फी नफसे ही तकवा, जो अल्लाह तबारक व ताला का डर है वो पैदा करने का हुक्म है। तभी आदमी फिर रफत से भी बचेगा, बेहयाई से भी बचेगा, झगड़े से भी बचेगा, और दीगर फिस्क व फुजूर से भी बचेगा। अल्लाह पाक फरमाते हैं वत्तकून या उलिल अलबाब, ए अक्लमंदो मुझसे डरो। अल्लाह का डर अगर होगा तो आदमी अमल करेगा, अल्लाह का डर नहीं होगा तो फिर अमल नहीं कर सकता। उसके बाद फरमाया अलैसा अलैकुम जुनाहुन अन तबतगु फज़लम मिन रब्बिकुम फइदा अफस्तु मिन अरफातिन फज़कुरुल्लाह इंदल मशारिल हराम वज़कुरूहु कमा हदाकुम व इन कुंतुम मिन क़ब्लिही लमिन अज़्ज़ालीन। इस आयत में जो अल्लाह तबारक व तआला ने मज़मून ज़िक्र फरमाया, जो बात इरशाद फरमाई, वो इस पस मंज़र में है कि कुफ़ार मक्का में, मुशरिकीन मक्का में इबादात की शक्लें बिगड़ गई थी। वैसे तो उनकी ख़राबी कुफ्र में, शिर्क में, अजीब व गरीब रसूमात में, बिदात में घिरे हुए थे। जो इबादतें थीं जो अल्लाह तबारक व तआला ने नाजिल की हुई थी, जो हज़रत इब्राहिम अलैहिस्सलाम का दीन था, उसकी शक्ल भी मसखो कर रह गई थी। और हज जो है ना गोया एक तिजारत का मेला उनका हुआ करता था। हज अल्लाह तबारक व तआला की इबादत के तौर पर नहीं बल्कि तिजारत के तौर पर वो लोग किया करते थे। तो हज के मौके पर बड़े बड़े मंडी यानी मेले लग रहे हैं, तिजारतें हो रही है, और मुख्तलिफ मुल्कों के लोग आ रहे हैं, अपनी अपना मेला लगा रहे हैं, अपनी जो है ना चीज़ें ला रहे हैं और बेच रहे हैं, और वहाँ पर लोग जमा हो रहे हैं, सैर व तफरी उनकी हो रही है, ख़रीद व फरोख हो रही है। तो हज में इबादत का पहलू जो है ना वो मगलूब हो गया था, तिजारत का पहलू गालिब हो गया था। ये सूरत हाल उस वक्त पैदा हो गई थी, सैर व तफरी का पहलू उसमें गालिब हो गया था, मुख्तलिफ इलाक़ों के लोग वहाँ पर जमा हुआ करते थे। तो इस पस इसके ख़त्म करने के लिए अल्लाह तबारक व तआला ने आयत नाजिल फरमाई कि हुक्म नाजिल फरमा दिया कि इबादत करो, इन सारे रसूमात से बचो। उसके बाद जब यह हुक्म आ गया तो सहाबा इकराम के दिलों में बाद यह खदशा पैदा हो गया कि हम हज के लिए जाते हैं, बैतुल्लाह के लिए जाते हैं, तो अल्लाह तबारक व तआला ने तो तिजारत से और इस तरह की जो है ना उनके रसूमात से बचने का हुक्म दिया है, तो अब अगर वहाँ पर तिजारत की कोई शक्ल बन जाए तो हम कर सकते हैं नहीं कर सकते। बाद सहाबा इकराम आए और आकर जो है कहने लगे कि एक सहाबी दूसरे सहाबी से सवाल कर लिया, ताबेई ने किसी सहाबी से सवाल कर लिया कि हम ऊँट चराते हैं, वो ऊँट जो है ना हम किराए पर देते हैं, और हम भी हज पर जा रहे हैं, हमारे ऊंट लोग किराए पर लेते हैं, और किराए पर लेकर जो है हज के अय्याम में लोगों को सवारी के लिए देते हैं, और उसका कुछ भाड़ा जो है ना हमको भी दे देते हैं, उसका कुछ किराया हमको भी दे देते हैं। तो हज के अय्याम में हम गोया हमारे ऊँटों के जरिए कमाई कर रहे हैं, तो क्या हम वहाँ पर यह तजारत हज के अय्याम में कर सकते हैं, नहीं कर सकते, या फ़ायदा उठा सकते हैं या नहीं उठा सकते, ये सवाल हुआ। तो सहाबी ने कहा कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ भी एक साइल ने यही सवाल किया था हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से, तो हुजूर ने कहा कि वही के आने का इंतज़ार करो, जब वही आएगी तब मैं बता दूंगा। तो अल्लाह तबारक व तआला ने आयत नाजिल फरमाई कि देखो पहले से तजारत की नीयत से आदमी को नहीं जाना चाहिए, लेकिन अगर कोई वहाँ पर चला जाए और तजारत की कोई शक्ल बन जाए, ज़रूरत की वजह से आदमी जो है ना तजारत कर ले, तो शरान ये बुरा नहीं है, इसकी गुंजाइश है। वहाँ तजारत करने के लिए जाना, यानी तजारत असल मकसद हो, हज जो है ना वो ज़िमनी मकसद हो, बिजनेस असल मकसद हो, हज ज़िमनी मकसद हो, तो फरमाया कि ये नहीं करना चाहिए, इबादत का सवाब कम हो जाएगा, हज का सवाब कम हो जाएगा। लेकिन अगर कोई गया है हज के लिए और उम्रे के लिए, और ज़िमनन जो है ना अपने खर्च के लिए, तंगी हो गई तो जो है ना थोड़ा सा वसात के लिए, आसानी के लिए अगर कोई तजारत छोटी मोटी कर ले वहाँ पर, तो उसकी 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 कोई कबाहत नहीं है। अल्लाह तबारक व तआला ने यहाँ पर उसी को जिक्र फरमाया। तो लैसा अलैकुम जुनाहुन अन तबतगू फ़ज़लन मिन रब्बिकुम, तुम पर कोई हर्ज नहीं है कि तुम अपने रब के फजल को तलाश करो, रिस्क को तलाश करो, छोटी मोटी तजारत कर लिया करो, जबकि तुम्हारा मकसद हज करना है और तजारत सानवी दर्जे की चीज़ है तुम्हारे लिए। उसके बाद फ़ैदा अफ़स्तु मिन अरफात फ़ज़कुरुल्लाह इंदल मशारिल हराम, फिर जब तुम अरफात से लौटो, अरफात से वापस हो जाओ, तो अल्लाह तबारक व ताला का जिक्र करो मशारे हराम के पास, यानी मुजदलिफा में मशारे हराम एक पहाड़ है। अल्लाह तबारक व ताला फरमाते हैं कि अरफात से वहाँ जाने के बाद जो है मुजदलिफा में जब तुम क़याम करोगे तो वहाँ अल्लाह का जिक्र करो। काफिरों में एक जो बुरी आदत थी वो ये थी कि मनासी के हज अदा होते मीना या मुजदलिफा में जाते, तो वहाँ पर अल्लाह का जिक्र करने के बजाय मुशायरों की मजलिस मुनाकिद हो जाती, खुतबा की मजलिस मुनाकिद हो जाती, और बैठकर मुजाकरे आपस में कर लिया करते थे, आबा व अजदाद के जो है ना तस्करे कर लिया करते थे, अपने बाप के वालिद के दादा के परदादा के कारनामे में जिक्र करते थे कि फ़लां फ़लां जंग में उन्होंने ऐसे शहीद ये काम किए हैं। वो तो अल्लाह तबारक व ताला के यानी शायर में से हैं, दीन के शायर में से हैं, और उस मौके पर अल्लाह को याद करने के बजाय वो लोग जो है ना इन दुनियावी मजलिसों में दुनियावी महफिलों में लग जाया करते थे, अल्लाह को भूल जाया करते थे। तो अल्लाह तबारक व ताला ने यहाँ पर तवज्जो दिलाई कि भाई अरफात से जाने के बाद मुजदलिफा में जब क़याम होगा तो वहाँ पर अल्लाह तबारक व ताला को याद किया करो, एक मतलब। दूसरा मतलब एक तो ये है कि मुजदलिफा में अल्लाह तबारक व ताला को याद करने की जो सूरत है वो ये है कि मुजदलिफा में अल्लाह तबारक व ताला ने नमाजें दो फर्ज़ फरमाई हैं। अरफा नौ ज़िलहिज्जा को जब आदमी अरफे से निकलेगा सूरज के गुरूब होने के बाद, सूरज के गुरूब होने तक वहीं पर रहने का हुक्म है, गुरूब होने के बाद जाएगा मुजदलिफा, और मुजदलिफा में दो नमाज़ें पढ़ना है मगरिब और ईशा, और दो नमाज़ों को पढ़ना है उसमें मगरिब की नमाज़ को मुअख्खर करके पढ़ना है ईशा के वक्त में, यानी गोया मगरिब की नमाज़ हमारे एतबार से कज़ा हो जाएगी, ईशा के वक्त में मगरिब भी पढ़ना है और मगरिब भी पढ़ना है, तो दो नमाज़ों को जमा करने का हुक्म दिया गया। तो अल्लाह तबारक व ताला यहाँ पर मशारे हराम के बाद जो ज़िक्रुल्लाह की तालीम फरमा रहे हैं, तो ज़िक्र से मुराद वो है जो अल्लाह तबारक व ताला ने यहाँ पर हुक्म नाजिल फरमाया है। एक तो यह है कि मुजलिफा में ठहरना है तुम्हारे लिए वाजिब है, और दूसरा यह है कि जब ठहरेंगे तो जहर की मगरिब की और ईशा की नमाज़ एक साथ अदा करेंगे। यहाँ पर आदमी के जहन में यह ख्याल आ सकता है कि भाई मगरिब की नमाज़ तो मगरिब के वक्त में पढ़ना चाहिए, ईशा की नमाज़ तो ईशा के वक्त में पढ़ना चाहिए, और यहाँ पर अल्लाह तबारक व ताला ये हुक्म दे रहे हैं कि नहीं बाद में पढ़ना है। तो असल चीज़ अल्लाह के हुक्म की तामील है, जब जो हुक्म दे रहे हैं वैसे पढ़ना है। आम हालात में याद रखें कि दो नमाज़ों को एक साथ पढ़ना जायज़ नहीं है, आम हालात में दो नमाज़ों को एक साथ, जहर की नमाज़ असर की नमाज़ मिला के एक साथ पढ़ लिए, असर की नमाज़ मगरिब की नमाज़ मिलाकर एक साथ पढ़ लिए, ये आम हालात में जायज़ नहीं होता है ऐसा, मगरिब और ईशा एक साथ पढ़ लिए जायज़ नहीं है। लोग पढ़ रहे हैं, बारिश हो गई या कोई और मजबूरी हो गई किसी वजह से, या बगैर उज्र के भी लोग पढ़ते हैं कि भाई जॉब का मसला है तो जोहर और असर एक साथ पढ़ के निकल गए जुमे के बाद, जॉब का मसला है तो इसलिए मगरिब और ईशा एक साथ पढ़ लिए चले गए। अगर ऐसा ही है, अब फिर दलील ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम जो है ना दो नमाज़ों को जमा किया करते थे, तो जहन में रहना चाहिए कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम दो नमाज़ों को जो जमा फरमाते थे तो वो सूरतन जमा करना होता था, हकीकत में जमा करना नहीं होता था। उसकी तफसील ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम जब सफ़र फरमाते तो सफ़र में बार बार रुकने में हरज होता है, मंजिलें लंबी लंबी होती हैं, दूर दराज का सफ़र होता है, तो हुजूर ये किया करते थे कि एक नमाज़ को उसके आखिर वक्त में पढ़ते थे, दूसरी नमाज को उसके शुरू के वक्त में पढ़ा करते थे। जोहर का वक्त ظہر کی نماز آخر وقت میں پڑھ رہے ہیں، تھوڑا سا انتظار اللہ کے نبی نے کر لیا، پھر عصر کی نماز اس کے ابتدائی وقت میں پڑھ رہے ہیں، تو نقل کرنے والے صحابہ نے نقل کر دیا کہ بھی دو نمازوں کو اللہ کے نبی نے جمع فرمایا، تو یہ صحیح ہے، لیکن اس کی حقیقت یہ ہوا کرتی تھی، اور یہ بھی صحابہ سے تفسیر ثابت ہے، عبداللہ بن عمر رضی اللہ تعالیٰ نما سے تفسیر ثابت ہے کہ آپ صلی اللہ علیہ وسلم دو نمازیں جو ایک ساتھ پڑھتے تھے تو اس کی شکل یہ ہوتی تھی، اور ہم بھی یہی کہتے ہیں آج سفر میں آپ کہیں اور ہیں، حالت ایسی ہے کہ وقت نکالنا دشوار ہو رہا ہے، تو ظہر کی نماز آخر وقت میں پڑھیں، عصر کی نماز ابتدائی وقت میں پڑھ لیں، تو ظہر ظہر میں ادا ہو گئی، عصر عصر میں ادا ہو گئی، ایسے مغرب مغرب میں ادا ہو جائے گی، عشاء عشاء میں ادا ہو جائے گی، تو اس کا مطلب کبھی بھی یہ نہ لیا کریں، یا کبھی ایسا موقع آ گیا دو نمازوں کو جمع کرنے کا تو نماز ہوگی نہیں آپ کی، ورنہ تو پھر اللہ تبارک و تعالیٰ نے قرآن پاک میں کیوں فرمایا کہ نمازیں ایک مقرر متعینہ وقت میں تمہارے اوپر فرض ہیں، ان الصلوٰۃ کانت علی المؤمنین کتابا موقوتا، اللہ نے کیوں فرمایا کہ نمازیں مقررہ وقت میں ہیں، اور اگر دو نمازوں کے ایک وقت میں پڑھنے کی گنجائش ہوتی تو قضا نمازوں پر وعیدیں کیوں ہیں پھر ہمارے لیے، وعید نہیں ہونی چاہیے پھر ہمارے لیے بھی، کیونکہ گنجائش ہے اس کے لیے آگے پیچھے کر کے اگر ہم پڑھ رہے ہیں، اور فویل للمصلین الذین هم عن صلاتهم ساهون، نمازوں میں غفلت نمازوں کو تاخیر سے پڑھنے والوں کے لیے وعیدیں ہیں قرآن پاک میں، تو اس لیے یہ مطلب نکال لینا کہ دو نمازیں ایک ساتھ پڑھی جائیں گی بالکل تو یہ صحیح نہیں ہے، ہاں شکل اس کی ظاہری اعتبار سے وہ بنا سکتے ہیں جو ابھی میں نے ذکر کی، تو مزدلفہ میں ایک ہے عرفہ اور ایک ہے مزدلفہ، عرفہ میں ظہر اور عصر کو ایک ساتھ پڑھا جائے گا، اور مزدلفہ میں مغرب اور عشاء کو ایک ساتھ پڑھا جائے گا، صرف یہ دو مقامات ہیں، حضرت عبداللہ ابن مسعود فرماتے ہیں کہ یہاں پر اللہ کے نبی حقیقتاً دو نمازوں یعنی دو وقتوں میں نمازوں کو جو ہے نا جمع فرمایا کرتے تھے، اس کے علاوہ کبھی آپ صلی اللہ علیہ وسلم حقیقت میں ایک وقت میں دو نمازیں نہیں پڑھا کرتے تھے، تو اس لیے مزدلفہ میں دو نمازیں ایک ساتھ پڑھنی ہیں، عشاء کے وقت میں مغرب کی نماز چھوڑ دی جائے گی، عشاء کا جب وقت ہوگا تو مغرب اور عشاء ایک ساتھ ادا کریں گے، تو اس آیت میں اللہ تبارک و تعالیٰ یہی فرما رہے ہیں کہ عرفات سے جب مزدلفہ پہنچ جاؤ تو مزدلفہ میں قیام کرو، اور مزدلفہ میں نماز پڑھو، اللہ کا ذکر کرو، اور ویسے پڑھو جیسے اللہ نے حکم دیا ہے، اپنے عقلی دھوڑے مت دوڑا وہاں پر کہ بھائی نمازیں قضا ہو رہی ہیں کیا کریں گے، تو اللہ کا حکم ہے، اس کو فرمایا فَإِذَا عَفَصْتُ مِنْ عَرَفَاتٍ، پھر جب تم عرفات سے لوٹو، فَاذْكُرُوا اللَّهَ، تو تم اللہ تبارک و تعالیٰ کا ذکر کرو، عند المشعر الحرام، مشعر حرام کے پاس، وَاذْكُرُوهُ كَمَا هَدَاكُمْ، اور تم اللہ کو یاد کرو، کما حداکم، جیسا کہ اللہ تبارک و تعالیٰ نے تمہاری رہنمائی فرمائی، جیسا کہ اللہ تبارک و تعالیٰ نے تم کو بتلایا ہے، بتلایا یہ ہے کہ دو نمازیں پڑھنا ہے مزدلفہ میں، دونوں کو جمع کرنا ہے، اور اس میں نماز میں جمع تاخیر ہے، یعنی عشاء کے وقت میں دو نمازیں ادا کرنی ہے مغرب اور عشاء کی، وَإِن كُنتُم مِّن قَبْلِهِ لَمِنَ الضَّالِّينَ، اور اس سے پہلے تم اس سے ناواقف تھے، یعنی گمراہ تھے، یعنی یہ حکم تم کو معلوم نہیں تھا پہلے سے، تم لوگ تو کسی اور چیز میں پڑے ہوئے ہوتے تھے، وہاں جانے کے بعد تم کو اللہ کا ذکر یاد ہی نہیں ہوتا تھا، اس کے بعد فرمایا ثم افیضوا من حیث افاض الناس واستغفروا اللہ ان اللہ غفور الرحیم، پھر تم چلو جہاں سے لوگ چلتے ہیں اور اللہ تبارک و تعالیٰ کا استغفار کرو، اللہ سے استغفار کرو، ان اللہ غفور الرحیم، بے شک اللہ تبارک و تعالیٰ بخشنے والے بھی ہیں رحم کرنے والے بھی ہیں، اس آیت میں بھی کافروں کی ایک رسم کی تردید ہے، کفار کی ایک رسم کی تردید ہے، کفار مکہ جو متولی ہوتے تھے، سردار ہوتے تھے، تو وہ جو ہے منا میں جانے کے بعد مزدلفہ میں ٹھہرتے تھے، عرفات میں نہیں آتے تھے نوز الحجہ کو، اور یہ کہتے تھے کہ بھئی ہم تو بیت اللہ کے والی ہیں، بیت اللہ کے نگران ہیں، بیت اللہ کے منتظم ہیں، تو ہمارے لیے حدود حرم سے باہر جانا جائز نہیں، ہم حدود حرم کے اندر ہی رہیں گے، مزدلفہ حدود حرم کے اندر آتا ہے اور عرفات حدود حرم کے اندر نہیں آتا، تو وہ کہتے تھے کہ ہم عرفات مزدلفہ ہی میں رہیں گے، باہر نہیں جائیں گے، البتہ جو دور دراز کے جو لوگ آ رہے ہیں تو وہ جو ہے نا عرفات جا کر آئیں گے، تو یہ ایک بری رسم ان کی تھی، ایک تو یہ، دوسرا اس کے پیچھے ان کا جو مقصد ہوا کرتا تھا، تو ان کا مقصد یہ ہوتا تھا کہ بھئی اپنی برتری، اپنا امتیازی جو ہے، اپنی امتیازی حیثیت لوگوں کو دکھا سکیں، اپنا بڑاپن لوگوں کو دکھا سکیں، اور یہ چاہیں کہ بھئی یعنی ہم بیت اللہ کے منتظم ہیں، ہم والی ہیں، ہمارے پاس انتظامات ہیں، فلاں ہیں، تو اپنی بڑائی، اپنا تفوق چاہتے تھے، اس پس منظر میں یہ حرکت کیا کرتے تھے، تو اللہ تبارک و تعالیٰ نے حکم نازل فرمایا کہ نہیں، ایسا نہیں ہے، اللہ نے فرمایا کہ جیسے لوگ نو ذی الحجہ کو عرفہ جاتے ہیں تم بھی عرفہ جاؤ، پھر عرفے سے جب مزدلفہ لوٹتے ہیں تو پھر تم بھی مزدلفہ کو عرفے سے آؤ، مزدلفہ ہی میں ٹھہر کر جو ہے نا انتظار مت کیا کرو، اور اپنی یہ جو برتری دکھانا چاہتے ہیں، اپنا بڑا ہونا دکھانا چاہتے ہیں، اس کو ختم کرو، اللہ کے بارگاہ میں آ گئے ہو تم لوگ، وہاں پر تو سب برابر ہیں، اسی لیے اللہ تبارک و تعالیٰ نے سب کا لباس ایک کر دیا، وہاں بادشاہ بھی آئے گا وہی لباس میں آئے گا، اس کو الگ لباس کی گنجائش نہیں ہے، اس کے لیے بھی खुशबू लगाना जायज़ नहीं है, उसके लिए बाल काटना जायज़ नहीं है, उसके लिए नाखून काटना जायज़ नहीं है, उसके लिए जो है ना सर को ढांकने का हुक्म नहीं है, उसके लिए चेहरे को ढांकने का हुक्म नहीं है, उसके लिए भी कपड़े सिले हुए पहनने का हुक्म नहीं है। वो आएगा तो उन्हीं कपड़ों में जो कपड़े अल्लाह ने बयान फरमाए हैं। अमीर भी हो, गरीब भी हो, आलिम भी हो, जाहिल भी हो, जो भी आएगा, बड़ा हो छोटा हो, जब आएगा अल्लाह की बारगाह में तो अल्लाह ने फरमाया कि ये इम्तियाज़ी जो हैसियत है इसको ख़त्म करो, ये बरतरी जो तुम दिखाना चाहते हो उसको ख़त्म करो, हमारे दरबार में तो सब बराबर हैं। हाँ, हमारे दरबार में अगर किसी की हैसियत है तो वो उसकी हैसियत है जो अल्लाह तबारक व तआला से डरने वाला होगा, जिसके अंदर तकवा और तहारत होगी, जो अल्लाह के हकाम पर अमल पैरा होगा। तो फरमाया थुम्मा अफीदु मिन हैथु अफाद अन्नास, फिर लौटो वहां से जहां से लोग लौटते हैं, अरफा से मुजलिफा यानी मीना से अरफा जाते हैं, अरफा से मुजलिफा जाते हैं, तो तुम भी मीना से अरफा जाओ, अरफा से मुजलिफा जाओ, फिर वहां से फिर मीना जाएंगे। वस्तग़फिरुल्लाह, और अल्लाह तबारक व ताला से इस्तग़फार करते रहा करो, इन्नल्लाह गफूरुर रहीम, बेशक अल्लाह तबारक व ताला बख्शने वाले भी हैं, रहम करने वाले भी हैं। फ़ैदा क़ज़ैतुम मनासिककुम फ़ज़कुरुल्लाह कज़िक्रिकुम आबाअकुम व अशद्द ज़िक्रा फ़मिनन्नासि मन यक़ूलु रब्बना आतिना फ़िद्दुनिया वमा लहू फ़िल आख़िरति मिन ख़लाक़। फिर अल्लाह तबारक व तआला ने वही हुक्म जिक्र फरमाया जो अभी मैंने जिक्र किया, कि जब मीना वगैरह में जाते थे ये लोग, तो मीना में जाने के बाद अपने आबा व अजदाद के किस्से बयान करते थे, उनकी कहानियां चलती थी, उनकी तारीफें चलती थी, उनके मनाकिब चला करते थे, उनकी बहादुरी के किस्से वगैरह चला करते थे। महफिल जो है ना, उनकी हज से फारिग होने के बाद उनकी महफिलें जो है ना वो सैर व तफरीह की गोया हो जाती थी, उसमें मस्त हो जाते थे। तो अल्लाह तबारक व तआला फरमाते हैं कि ये मुअज्जज़ मकामात हैं, यहाँ अल्लाह तबारक व तआला का कुर्ब बहुत हासिल होता है आदमी को, ये अल्लाह की मारिफत के मकामात हैं, ये अल्लाह तबारक व तआला के कुर्ब के मकामात हैं। अल्लाह को यहाँ पर पहुँचा पहचानो, अल्लाह की बड़ाई बयान करो, उसका जिक्र करो। बार बार आना यहाँ पर हर किसी के बस की बात नहीं है, मौाक़े बहुत कम तुम्हारे लिए मैसर होते हैं। आदमी आता है, हज़ारों लाखों रुपये खर्च करके जाता है, मैं वक्त उसके लिए खर्च करता है, बीवी बच्चों को छोड़कर आदमी आता है, रुकावटें उसके लिए कई सारी हो रही होती हैं, फिर यहाँ आने के बाद भी अगर तुम वक्त को बर्बाद करोगे, अल्लाह को याद नहीं करोगे, वक्त यूं ही ज़ाया हो जाएगा, तो फ़ायदा क्या है फिर तुम्हारा, हज को आने का फ़ायदा क्या रहा। तो यहाँ आने के बाद अल्लाह को मनवाने की कोशिश करो, अल्लाह को याद करने की कोशिश करो, अल्लाह का क़ुर्ब और अल्लाह की मारिफत हासिल करने की कोशिश करो। तो फरमाया फ़ैदा क़ज़ैतुम मनासिककुम, फिर जब तुम पूरी कर लो अपने मनासिक को, हज के मनासिक को पूरा कर लो, ज़िलहिज्जा को तकरीबन हज के मनासिक पूरे हो जाते हैं, कि आदमी जमरात की रमी करता है, रमी करने के बाद तीसरे जमरे की रमी करता है, रमी करने के बाद कुर्बानी होती है, कुर्बानी के बाद बाल कटवाता है, बाल कटने के बाद तवाफ होता है, फिर उसके बाद वो तवाफ करने के बाद 2 दिन की रमी फिर बाकी रह जाती है। तो फरमाया कि जब ये मनासिक पूरे हो गए, फ़ज़कुरुल्लाह, तो तुम अल्लाह को जिक्र करो, कदिक्रिकुम आबाअकुम, तुम्हारे आबा व अजदाद का जिक्र करने की तरह, यानी जिस कसरत से तुम अपने आबा व अजदाद का जिक्र करते हो, ऐसे ही अल्लाह को याद करो। जैसे आदमी या अब या, उलमा ने लिखा है कि एक मतलब ये भी है इसका, कि जैसे आदमी अपने बाप को छोटा रहे वक्त याद करता है, अब बार बार बाबा बाबा बाबा, अबू 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 अबू, ये करता रहता है। जब आदमी अरफात में हो, मुज़दलिफा में हो, मीना में हो, तो अल्लाह को भी ऐसे याद करे, यार अब यार अब यार अब यार अब यार अब, आदमी याद करे जैसे बचपने में अपने बाप को याद करता है, ऐसे ही मीना और मुज़दलिफा ये वो मकामात हैं, वहाँ पर अल्लाह को इसी तरह कसरत के साथ याद करना चाहिए। तो बहरहाल अल्लाह को याद करने के ये मकामात हैं। तो जैसे तुम अपने आबा व अजदाद का तज़किरा करते हो, वैसे ही अल्लाह को याद करो, और अशद्द ज़िक्रा या उससे भी ज़्यादा जिक्र करो जितना हो सकता है, ज़िक्रुल्लाह में तुम्हारा वक्त सर्फ होना चाहिए। फ़मिनन नासि मन यक़ूलु रब्बना आतिना फ़िद दुनिया, हाँ, लोगों में से कुछ लोग वो हैं जो कहते हैं कि रब्बना आतिना फ़िद दुनिया, अरे हमारे रब हमको दुनिया में दे दीजिए, वमा लहू फ़िल आख़िरति मिन ख़लाक, और आखिरत में उनका कोई हिस्सा नहीं होता। अल्लाह ताला फरमाते हैं कि भाई कुछ लोग तो वो हैं कि जो अपने आबा व अजदाद के तज़किरों में होते हैं, और कुछ लोग वो हैं जो दुआ तो करते हैं, दुआ मांगते हैं, लेकिन उनकी दुआ दुनिया ही के लिए होती है, आखिरत के लिए कुछ नहीं होती, दुनिया के लिए होती है, आखिरत के लिए नहीं होती। फरमाया रब्बना आतिना फिद दुनिया, ऐ हमारे रब हमको दुनिया में से कोई चीज़ दे दीजिए। अब उनकी ज़रूरत है, निकाह की ज़रूरत है तो निकाह मांग लिया, पैसों की ज़रूरत है तो पैसों को मांग लिया, बिजनेस की ज़रूरत है तो बिजनेस को मांग लिया, बरकत की ज़रूरत है तो बरकत को मांग लिया, वगैरह वगैरह जो आदमी की ज़रूरत है वो मांग लेता है। तो फरमाया कि दुनियावी जो ज़रूरतें हैं वो तो मांगते हैं, आखिरत को अल्लाह तबारक व तआला से वो नहीं मांगते थे। तो अल्लाह ने फरमाया कि आखिरत में उनका कोई हिस्सा भी नहीं होगा, फिर मांगा ही नहीं तो क्या देंगे हम उनको, आखिरत को मांगे तो आखिरत देंगे, जब आखिरत को नहीं मांगा है तो कुछ भी नहीं मिलेगा उनको। फिर फरमाया कि यहाँ पर हसना का भी जिक्र नहीं है, उलमा ने यहाँ पर यह बात जिक्र फरमाई है कि हसना का जिक्र नहीं है, मतलब यह है कि बस दुनियावी ज़रूरत पूरी हो जाए ये उनका मंशा होता है, जो उनके हक में अल्लाह तबारक व ताला ने खैर रखा है वो तलब नहीं करते हों, अल्लाह से ये नहीं करते कि भाई दुनियावी चीज़ है ठीक है हमारे हक में बेहतर हो तो वो अता फरमा दीजिए, ये नहीं, ये हमको चाहिए बस, हमारे हक में बेहतर हो ना हो इससे कोई फ़ायदा नहीं है। अच्छा, जो हमारा मिजाज है, हमारा जो मुआशरा है वो इसी किस्म का है, जो कोई भी ज़रूरत हमारी आ जाती है तो हम अल्लाह तबारक व ताला से मांगते हैं, कोशिश करते हैं कि वो हमको मिल जाए, वो पूरी हो जाए, ये होता है। अब वो हमारे हक़ में खैर है या नहीं है, बेहतर है या नहीं है, ये परवाह नहीं होती। तो अल्लाह तबारक व ताला यहाँ यही फरमा रहे हैं कि दुनिया की ज़रूरत पूरी हो जाए बस यही फिक्र उनको होती थी, आखिरत में उनको कुछ मिल रहा है नहीं मिल रहा उससे भी बहस नहीं, दुनिया में वो उनके लिए बेहतर है या बेहतर नहीं है इससे भी बहस नहीं होती थी।
تو فرمایا فمن الناس من يقول ربنا آتنا في الدنيا، لوگوں میں سے کچھ لوگ وہ ہیں جو کہتے ہیں کہ اے ہمارے رب دنیا میں ہم کو عطا فرما دیجیے، اور آخرت میں ان کا کوئی حصہ نہیں ہوگا کیونکہ آخرت کا کچھ مانگا نہیں. ہاں ومنهم من يقول ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، اور کچھ لوگ وہ ہیں جو کہتے ہیں کہ اے ہمارے رب ہم کو دنیا میں بھی حسنا عطا فرمائیے اور آخرت میں بھی حسنا عطا فرمائیے اور ہم کو جہنم کے عذاب سے بچا لیجئے. تو یہ دعا ہے، کچھ لوگ اس کے پڑھنے کا اہتمام کرتے ہیں. تو اس دعا کی اللہ تبارک و تعالی نے تعریف فرمائی ہے کہ مانگنا یہ چاہیے. آپ صلی اللہ علیہ وسلم بکثرت یہ دعا مانگا کرتے تھے، ربنا آتنا فی الدنیا حسنہ، اے ہمارے رب دنیا میں بھی حسنہ ہم کو عطا فرمائیے، اور فی الآخرت حسنہ، آخرت میں بھی حسنہ اور بھلائی ہمارے لیے نصیب فرمائیے، وقنا عذاب النار، جہنم کے آگ سے ہم کو بچا لیجیے. اس سے بڑی دعا اور کیا ہوگی؟ دنیا میں بھی بہتری مل گئی اللہ کی طرف سے، آخرت میں بھی بہتری مل گئی، جہنم کے عذاب سے بھی بچ گئے، تو پھر ہمارے لیے اور کیا چیز چاہیے؟ دنیا کا حسنہ کیا ہے؟ تو حسنہ میں ساری چیزیں جو خیر کی ہیں انسان کی، وہ اس میں شامل ہیں. انسان کے لیے رزق ہے وہ بھی اس میں شامل ہے، صحت ہے وہ بھی اس میں شامل ہے، کاروبار ہے وہ بھی اس میں شامل ہے، جی پریشانیاں اگر لگی ہوئی ہیں وہ بھی اس میں شامل ہے، مصیبتوں کا دور ہو جانا ہے، عافیت کا مل جانا ہے وہ بھی اس میں شامل ہے، ضرورتوں کا پورا ہو جانا ہے وہ بھی اس میں شامل ہے، ہر چیز اس میں شامل ہے اس حسنہ کے اندر. اور آخرت کے حسنہ یہی ہے کہ اللہ تبارک و تعالیٰ جنت عطا فرما دے، آخرت کا حسنہ یہ ہے کہ اللہ تبارک و تعالیٰ اپنا دیدار فرما دے، آخرت کا حسنہ یہ ہے کہ وہاں داخلہ مل جائے. تو یہ دعا بڑی جامع دعا ہے. تو فرمایا کہ کچھ لوگ وہ ہیں جو اس دعا کا اہتمام کرتے ہیں، تو اللہ فرماتے ہیں کہ وَمِنْهُمْ مَنْ يَقُولُ رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً، کچھ لوگ وہ ہیں جو کہتے ہیں کہ اے ہمارے رب دنیا میں بھی ہم کو حسنہ عطا فرمائیے، بھلائی عطا فرمائیے، اور آخرت میں بھی حسنہ اور بھلائی ہمارے لیے عطا فرمائیے، ہم کو جہنم کے عذاب سے بچا لیجیے. اس سے ایک بات یہ معلوم ہوئی ہے کہ دنیا کا مانگنا برا نہیں ہے، دنیا کا مانگنا برا نہیں ہے، دنیا کو مانگا جا سکتا ہے، آخرت کو مانگنا چاہیے، لیکن دنیا کو لیکن دنیا آدمی کی کیا ہے؟ مقصد نہ بن جائے، اس سے بچنے کا حکم ہے. دنیا آدمی کے دل میں رس جائے، بس جائے، یہ نہیں ہونا چاہیے. لیکن دنیا میں آدمی رہ رہا ہے تو پھر بقدر ضرورت چیزوں سے واسطہ تو اس کو پڑے گا. صحت کے مسائل اس کے لیے ہیں، کھانے پینے کے اس کے لیے مسائل ہیں، رہائش کے اس کے لیے مسائل ہیں، جاب اور ملازمت کے مسائل ہیں. تو اگر آدمی کے پاس پیسے نہیں ہوں گے تو بیوی بچوں کے حقوق کیسے ادا کر پائے گا، ان کا خرچ کیسے اٹھا پائے گا؟ ملازمت نہیں ہے، جاب نہیں ہے، تو کیسے ان کو حقوق رشتہ داروں کے حقوق ادا ہوں گے، وغیرہ وغیرہ. تو اس لیے دنیا کا مانگنا فی نفسی برا نہیں ہے، دنیا کو سب کچھ سمجھ کر دنیا ہی کو مانگنا، آخرت کو بھلا دینا وہ منع ہے، وہ جیسا کہ وہ لوگ کیا کرتے تھے. اللہ تبارک و تعالیٰ نے ان کا ذکر فرمایا پھر اوپر کی آیت کے اندر، فرمایا اولئک لہم نصیب مما کسبوا، ان کے لیے حصہ، یہی وہ لوگ ہیں جن کے لیے حصہ ہے ان اعمال کی وجہ سے جو انہوں نے کیا ہے، واللہ سریع الحساب، اور اللہ جلد حساب لینے والے ہیں. مطلب یہ ہے کہ یہ جو دوسرا فریق ہے جو دنیا کی بھلائی کو بھی مانگتا ہے، آخرت کی بھلائی کو بھی مانگتا ہے، تو اللہ کے ہاں ایسے لوگوں کو اجر ملے گا. کیوں؟ کیونکہ ان لوگوں نے اللہ تبارک و تعالیٰ کی ہدایت کے مطابق عمل کیا، دعا مانگی ہے تو دنیا کی بھی اور آخرت کی بھی، تو اللہ پاک ضرور عطا فرمائیں گے. اور یہ بھی فرمائیں کہ اللہ جلد حساب لینے والے ہیں، مطلب یہ ایک مطلب تو اس کا یہ ہے کہ دنیا بہت جلدی ختم ہو جائے گی، تمہارا حساب کتاب جلد ہو جائے گا. جیسا کفار مکہ جو ہے نا اعتراض کرتے تھے، طنز کرتے تھے، تانے دیتے تھے کہ کب ہوگی یہ قیامت، تو اللہ فرماتے ہیں کہ بہت جلدی حساب ہونے والا ہے. دوسرا مطلب اس آیت کا یہ ہے کہ اللہ تبارک و تعالیٰ قیامت میں جب حساب لینے کے لیے بیٹھیں گے تو بہت لمبا چوڑا اس کائنات کا حساب لینے میں وقت نہیں لگے گا، لاکھوں کروڑوں اربوں لوگ ہوں گے، لیکن اللہ تبارک و تعالیٰ جب حساب لیں گے تو انتہائی سرعت کے ساتھ یہ حساب لیں گے، آدمی کو پتہ بھی نہیں چلے گا. ایسا بھی ہوگا تو 50,000 سال کا دن وہ کافروں کے لیے ہوگا، ہوگا تو 1,000 سال کا دن وہ کافروں کے لیے ہوگا، لیکن اللہ کے لیے نہیں ہوگا. مومنین کے لیے تو کچھ مومن ایسے ہوں گے کہ پلک جھپکنے کے برابر جو ہے نا وہاں سے گزر جائیں گے، ایسا محسوس ہوگا کہ بہت تیزی کے ساتھ نکل گئے وہاں پر. تو اللہ تعالیٰ فرماتے ہیں کہ واللہ سریع الحساب، بہت جلد اللہ حساب لیں گے. دنیا میں تو طنز کیا کرتے تھے، انکار کیا کرتے تھے، ہٹ درم ہوتے تھے، لیکن آخرت میں جو ہے نا جب حساب چل پر آئے گا، پتہ چل جائے گا کہ اللہ کے لیے کوئی مشکل نہیں تھا، بڑی آسانی کے ساتھ اللہ نے حساب لے لیا. اللہ تبارک و تعالیٰ ہم سب کا حساب بھی آسان فرمائے، دنیا کا حسنہ بھی عطا فرمائے، آخرت کا حسنہ بھی عطا فرمائے. وآخر دعوانا الحمد لله رب العالمين. دعا کرنا الحمد لله رب العالمين. اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد وبارك وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار. اے اللہ ہم سب کے گناہوں کو معاف فرمائیے، خطاؤں سے درگزر فرمائیے، رحم کا، کرم کا، عفو کا، عافیت کا معاملہ فرمائیے، ہمارے جائز مقاصد کو پورا فرمائیے، تمناؤں کو پورا فرمائیے، تمام مصائب اور پریشانیوں سے ہم سب کی حفاظت فرمائیے، سب بیماروں کو صحت کاملہ و عاجلہ نصیب فرمائیے، جس جس کی جو جو ضرورت ہے اپنے فضل و کرم سے یا اللہ پوری فرمائیے، حلال روزی ہم سب کو عطا فرمائیے، حرام سے ہم سب کی حفاظت فرمائیے. یا اللہ حلال روزی ہم سب کو عطا فرمائیے، حرام سے ہماری حفاظت فرمائیے. نبی پاک صلی اللہ علیہ وسلم کی محبت دلوں میں پیدا فرمائیے. اپنی محبت ہمارے دلوں میں پیدا فرمائیے، تقوی اور خشیت ہمارے دلوں کے اندر پیدا فرمائیے، یا اللہ اخلاص ہمارے اندر پیدا فرمائیے، دنیا میں بھی عزت اور آخرت میں بھی عزت نصیب فرمائیے، دنیاوی معاملات کو آسان فرمائیے، آخرت کے معاملات کو آسان فرمائیے، امت مسلمہ پر رحم فرمائیے، مظلوموں کی مدد فرمائیے، امت مسلمہ کو امن نصیب فرمائیے، تمام دیری اداروں کی یا اللہ حفاظت فرمائیے، مدد فرمائیے، نصرت فرمائیے، ہماری دعاؤں کو محض اپنے فضل و کرم سے قبول فرمائیے۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، وصلی وسلم وبارک علی سید المرسلین، والحمد للہ رب العالمین۔